नमस्कार, म ध्रुवमणि पौडेल
अनि म लक्ष्मी पौडेल
सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम पैसाका कुरासँगै हामी अबको आधा घण्टासम्म तपाईँसँगै रहनेछौँ।
आम्दानीका कुरा, खर्चका कुरा, बचतका कुरा, किनमेलका कुरा, समग्रमा पैसाका कुरा। हामी पैसासँग जोडिएर कार्यक्रममा विभिन्न पाटोमा कुराकानी गर्छौँ।
अहिले अधिकांश परिवारमा कोही न कोही सदस्य विदेश गएकै हुन्छन् कमाउन वा अध्ययनका लागि। विदेशिएकाहरूको घर पुर्याएका लागि केही न केही रकम विदेशबाट आएकै हुन्छ। यसरी विदेशबाट पठाएको रकम घर परिवारले कहाँ कहाँ र कसरी खर्च गर्नुहुन्छ होला?
आजको कार्यक्रममा हामी विदेशबाट भित्र नै रेमिट्यान्सको सदुपयोग र व्यवस्थापनको कुरा गर्छौँ।
एकमात्र छोरा बुहारी विदेशिएपछि चितवनको लङ्कु बस्ने भूदेवी कणेल र उहाँका श्रीमान दुर्गादत्त कणेलले विदेशबाट आउने पैसा कसरी खर्च गरिरहनु भएको छ त?
अर्काको ऋण छ भने ऋण तिरम, अब अहिले त यही घरमै लगानी छ। अब कहीँ मठ मन्दिर जाँदाखेरि यसो बामालाई चढाउने इच्छा भयो भने चढाउनु भन्छन् छोरा बुहारीले।
अनि खासमा विदेशबाट भित्र नै रकमको लगानी गर्दा कस्तो ख्याल पुर्यायो भने मुनाफा लिन सकिन्छ? विजय लघुवित्तका नायब कार्यकारी अधिकृत नारायण सापकोटाको विचार सुन्नेछौ।
2 करोड रुपियाँ घरमा आउनुभयो भने त्यसले दिने रिटर्न भनेको महिनाको बढीमा चाहिँ 15-20 हजार रुपियाँ भाडामा जाला। तर 2 करोड रुपियाँ चाहिँ अर्कोतिर इन्भेस्ट गर्नुभयो या उत्पादनमूलक चिजमा कहीँनिर लगाउनु भयो, केही भएन छोडिदिनुहोस् ब्याङ्कमा मात्रै राखिदिनु भयो भने मिनिमम 10% आउँदाखेरि पनि 2 करोडको 20 लाख त आयो।
श्रोता, तपाईँको घर परिवारमा विदेशबाट छोरा नाति वा परिवारले पठाएको पैसा कसरी खर्च गर्नुहुन्छ?
विदेशबाट आएको पैसाबाट गाउँघरमै आम्दानीको अर्को स्रोत पहिल्याउन सकिन्छ कि सकिँदैन?
यस्तै यस्तै कुराकानी गर्न हामी चितवनको भरतपुर महानगरपालिका लङ्कु बस्ने भूदेवी कणेल र उहाँका श्रीमान दुर्गादत्त कणेलको घरमा पुगेका थियौँ।
घरमा चाहिँ 2 जना मात्रै हुनुहुन्छ श्रीमान श्रीमती?
अहिले त त्यति नै छ।
छोरा बुहारी कुन देशमा हुनुहुन्छ?
छोरा बुहारी अस्ट्रेलिया।
कति भयो गएको?
छोरा बुहारी गएको त अहिले मुसिरदेखि 11 वर्ष लाग्यो। हामीलाई लयो छोराले, 6 महिना बसियो, 6 महिना बसेर आइयो।
घरमा 2 जना आमा बुवा हुनुहुन्छ भनेपछि छोरा बुहारीले घर खर्च पठाउने पनि गर्नुहुन्छ?
गर्छन्, उनीको आशा छ, अरू उपायको छ र।
केबाट पठाउने गर्नुहुन्छ? छोराले पैसा पठाएको चाहिँ तपाईँहरूले केबाट पाउनुहुन्छ?
लुम्बिनी ब्याङ्कमा पठाउँछु आमा, बाबालाई पठाइदिनुहोस् भन्छ, बाबाले जानुहुन्छ ल्याउनुहुन्छ, चेक लगेर जानुहुन्छ नि।
पहिलेदेखि 11 वर्ष भयो भन्नुभयो होइन? सुरु सुरुमा चाहिँ कसरी पठाउनुहुन्थ्यो
विदेश?
विदेशबाट यहाँ पैसा पठाउँदा
सुरु सुरुमा नि बाबुकै नाममा पठाउँथ्यो,
ब्याङ्कमै?
ब्याङ्कमा।
बुवाले पैसा लिन जानुहुन्छ, बुवासँग पनि कुराकानी गरौँ कि? तपाईँको नाम चाहिँ?
दुर्गादत्त कणेल।
छोराले विदेशबाट पैसा पठाउने गर्नु भएको छ, केमा चाहिँ पठाउनुहुन्छ? ब्याङ्कबाट पठाउनु हुँदो रहेछ होइन? पैसा लिन चाहिँ को जाने गर्नुहुन्छ तपाईँ आमा?
मै जान्छु
सधैँ।
सधैँ मै जान्छु आमा, अब साइकल चलाउनु हिँड्न जान लगाउ नि, अनि मै जान्छु साइकल जान्छु, अनि काम गर्ने अब यही आँटी सकेर काम गर्ने दिने यो पैसा।
अहिले चाहिँ यो घरलाई?
घरलाई अहिले घर जति जम्मै पैसा त्यही घरमा लगानी भयो।
विदेशबाट पठाएको पैसा चाहिँ विशेष गरी घर बनाउनु लगाएको 1.5 वर्ष भयो, त्यसभन्दा अगाडि पनि पैसा चाहिँ पठाइरहनु हुन्थ्यो। उहाँबाट पठाएको पैसा चाहिँ कस्ता कस्ता काममा चाहिँ खर्च गर्ने गर्नु भएको छ त?
पैसा त अब खर्च त अब यही घर खर्ची घर आफूलाई यसो बिरामी खर्च भयो, अनि बारी जोतखन गर्दाखेरि चाहिन्छ लगानी गर्न, हाजिरा गर्न चाहिन्छ, यस्तै यस्तै काममा चाहिने। अरू पहिला ऋण थियो जाँदाखेरिको ऋण, त्यो ऋण तिरेँ, त्यो ऋण तिरेपछि अनि त्यहाँबाट अलिअलि कमाएको अनि पठाएर अनि त्यहाँबाट यही घरमा लगानी गरिएछ।
विदेशबाट पठाएको पैसा चाहिँ कस्तो कस्तो काममा चाहिँ खर्च गर्यो भने त्यो पैसाले अझै भनिन्छ नि पैसाले पैसा जन्माउँछ भनिन्छ होइन, त्यो चाहिँ कसरी हुन्छ होला जस्तो लाग्छ?
खै राम्रो शुभ काममा लगाइदिए राम्रो हुन्छ भन्ने कुरा सुनिन्छ करे। राम्रो त कीर्तन भजन गर्ने, सप्ताह गर्ने, यस्तो गर्ने राम्रो हुन्छ करे।
खेतीबाली गर्नुहुन्छ?
खेतीबाली किसानी हौँ, खेतीबाली छ, खेती किसान गरिन्छ।
खेत चाहिँ आफ्नो लागि मात्रै गर्नुहुन्छ कि व्यावसायिक रूपमै गर्ने गर्नुहुन्छ?
अहिले गर्न सकिएन, अर्कैलाई ठेक्का दिएछु, 2-4 गठा मैले कमाएको छु, 12-13 गठा त्यो 12-13 गठा अर्कैले ठेक्का कमाउँछौँ, मैले 2-4 गठा मैले कमाएर बसेको छु। एउटा गाई छ, त्यही गाई पाल्ने, काम गर्ने धेरै सकिन्न यसो अब अरे अब यिनी खेताला सेतालाई मिल्यो काम गर्ने एउटा गाई दुने घाँस गर्ने त्यसलाई धन्दा गर्ने
अब उहाँबाट पठाएको पैसालाई चाहिँ कहाँ खर्च गर्ने के गर्ने कहाँको तिर्ने होइन भन्ने जस्ता कुरा चाहिँ कोसँग कस्तो कस्तो सल्लाह चाहिँ हुन्छ त
हाम्रो कुरा त अब अर्काको ऋण छ भने ऋण तिरौँ अब अहिले त यही घरमै लगानी छ अब कहीँ मठ मन्दिर जाँदाखेरि यसो बाआमालाई चढाउने इच्छा भयो भने चढाउनु भन्छन् छोराहरूले बिरामी भइराखिन्छ औषधि खाइराख्नु पर्छ यो प्रेसर सुगरको बचेको पैसा अहिलेलाई छैन
सरसल्लाह चाहिँ हुन्छ अब के गर्ने भन्ने विषयमा
सरसल्लाहमा अब बुढाबुढीमा अब घर सल्लाह त्यही हुन्छ गरे अब ठुलो ठुलो रकम पठाएमा अब पोहोर पोहोर घर नबनाउनु जरी अलिकति पैसा पठाएको थियो चाहिने घर राख दुःख बिमार पर्दा मास नभए ब्याङ्कमै राख गाउँमा दिँदाखेरि आफूलाई भने ला उठ्दैन त्यही पैसाको सत्तुर भइन्छ ब्याङ्कमै राख भन्थे छोराबाहरूले
तपाईँको छर छिमेकमा पनि विदेश जाने परिवारहरू हुनुहुन्छ होला होइन कोही घर परिवारका सदस्यहरू चाहिँ उहाँहरूले कहिलेकाहीँ छोराछोरीले पठाएको छोराबुहारीले पठाएको पैसा चाहिँ के गर्ने भन्ने विषयमा केही कुराकानीहरू अथवा हामीले त यसो गऱ्यौँ अथवा यो खर्च यसो गर्नु छ पैसा आएको छ भन्ने जस्ता कुराहरू सुनाउनुहुन्छ कि हुँदैन
ए सुनाइन्छ
आफूले नजानेपछि के सल्लाह गरौँ कसो गरौँ दाजुभाइले नि के भन्छौँ कस्तो अब भनौँ न यस्तो घरमा केही समस्या आइपऱ्यो केही भयो भने कसो गरौँ भनेर सल्लाह लिन्छौँ दाजुभाइसित अनि बल्ल सञ्चालन गर्छौँ पर्यायमा पर्छ नि त यस्तो गरौँ अब मठ मन्दिरमा नि यति दिउँ भन्छन् यति ल्या भन्छन् अब ती सदस्य सदस्यहरूले कोही कोही बेला ल दुई चार हजार लेखाउनु पर्यो भन्छन् त्यस्ता पनि मन जान्छ दिइन्छ अब अरू ठुलो ठुलो रकम त अब उनीहरूले अलिअलि पठाएको घरमै गयो पठाउँदैछन् पठाउँछौँ नआत्तीय एकैचोटि हुँदैन उहाँ पनि घर लिउँ भन्छन् अब हामीले एउटा कमाउँदै पठाउँदै गर्छौँ तिर तिर्नै नसके त्यही जग्गा बेचेर तिरौँला नआत्तीय भन्छन्
घर बनाउँदा बाहेकको अवस्थामा त्यताबाट आएको पैसा अरू घरमा चाहिँ गर्ने घर खर्च बाहेक उपचार खर्च रोग व्याधि बाहेक कस्ता कुरामा लगाउन सके हुन्थ्यो जस्तो चाहिँ लाग्छ तपाईँ आफूलाई
अब यस्तै सत्ता पुराण गर्ने
सरसङ्गत गर्ने हाम्रो त अब अरू खेती लाउन नि सकिन्न अब दाउरो घाँस गर्न नि सकिन्न दुखी दलिद्रीलाई अब हातगोटो नभएकोलाई दुई चार हजार दिउँ भन्ने हुन्छ अरू बचेको पैसा जग्गा जीवी त्यसै सिर उम्रेर गयो आफ्नै जग्गा त अब किन जग्गा लिन परेर अब छोराबारीको इच्छा भइले अब हामीले गरेर गर्न नि सकिन्न दोस्रो कुरा अब राम्रै लगानीमा लाओस्
कसैले कुखुरा फर्म अथवा केही फर्महरू चलाउने व्यावसायिक रूपमा तरकारी खेती गर्ने अब यहाँ अझै उब्जनी राम्रो हुन्छ अरू अन्न बालीहरू पनि त्यस्तो गर्न चाहिँ सकिन्छ होला कि सकिन्न होला
अब छोराबारी यहाँ र बस्दैनन् हामी दुईटा बुढाबुढीले सक्यौँ अर्कैलाई कमाएर खाभन्दा नि मान्छै पाइन छोडौँ
त्यसो भए त्यसको साटो चाहिँ के गर्ने पैसालाई चाहिँ
अब त बचेको पैसा अब
त्यसैले किन्दै खाँदै
अब त्यसैले किन्दै खाँदै रहेको पैसा चाहिँ बचत गरेर राख्ने दुःख पर्दा त्यही सञ्चालन गर
बचत चाहिँ कहाँ गर्ने
ब्याङ्कमै हेर्ने नि ब्याङ्कमै रहेको पैसा ब्याङ्कमै रहन्छ अन्त
गाउँमा दिए उसमा आउन जाँदा सत्तर भइन्छ अहिले ब्याङ्क राम्रो हुन्छ ब्याङ्कमा राखेको पैसा कतै जान्न भनेर भन्छन् गरे अरूले त्यही विश्वासै पर्ने होइन र एउटालाई दियो उस्तै पर्ने अनि ल्याएकै होइन दिएकै होइन भनेर मुर्गी दाग्छ के गर्ने गाउँमा दिइसाध्य छैन रहेको पैसा ब्याङ्कमै राख्ने ब्याङ्कबाट भर पर्दो हुन्छ भन्छन्
ब्याङ्कबाट ब्याज पनि आउने भयो
धेर थोर अब गाउँमा लाए जस्तो ब्याज त आउन्न अब गाउँमा दरिलो छैन ब्याङ्कमा विश्वास हुन्छ भन्छन् गरे अब के हो
ब्याङ्कमा थोरै पैसा आउँछ घर गाउँमा अलिक धेरै आउँछ फेरि खान्छ पिउने डर हुन्छ उहाँ थोरै पैसा आउँछ थुपुक्क रहन्छ चाहिएमा झेकेर ल्याउन पाइन्छ
जस्तै गर्ने पाइन्छ
छोरा बुहारीले के भन्नुहुन्छ ब्याङ्कमा पैसा राख्ने विषयमा
ब्याङ्कमै राख अन्त राखेर डाँका लाउँछन् सत्तुर हुन्छन् पैसा भएका राख्ने अब जतिर आफूलाई चाहिन्छ त्यति ल्याउने ब्याङ्कमै राख
तपाईँले अब छोराले पठाएको पैसा ब्याङ्कमा आउँछ तपाईँले ब्याङ्कबाट पैसा झिक्नुहुन्छ र आवश्यक परेको बाहेकको पैसा त्यहीँ
राख्नुहुन्छ
भनेपछि ब्याङ्कले के सुविधा दिन्छ यसरी राखेको रेमिट्यान्सको चाहिँ ब्याज अनि त्यसपछि हामीले त्यसबाट पाउने सुविधा के हुन्छ भन्ने बारेमा चाहिँ बुझ्नु भएको छ कि
पैसा त्यति जम्मा भएर राखिएको पनि छैन अब राख्न परिदा र उसले सहयोग केही गरेछ भने गर्ला अहिलेलाई अब ब्याङ्कमा पैसा पनि छैन राख्न उनीहरूले भयो
धेरै समय राख्यो दुई महिना चार महिना हो गरेर राख्ने त्यहाँभन्दा बढी राखिएको छैन पहिला एक वर्ष राखेको रायता फेरि बाह्र वर्ष ल्याइदिए त त्यहाँपछि राखिएको छैन, राख्ने झिक्ने राख्ने झिक्ने गरिन्छ, थाहै भएर राखिएको छैन। अहिले त यही घरले जम्मै पैसा खाइन्छ क्या, त्यसले गर्दा त्यहाँ राख्ने चान्स पनि छैन।
कहिले काहीँ कोही आफन्त आउँदाखेरि ल्याइदिने गर्ने त छैन त्यस्तो?
त्यस्तो घर अहिले त्यो सुविधा छैन, अहिले घरबाट मान्छेले ल्याउने चलन अहिले छैन, अहिले जति भयो उही ब्याङ्कमै आउँछ।
पहिला चाहिँ थियो?
पहिला थियो नि,
यो घर नआटन्जेल अब घर बनाउने हो, अब ऋण तिरेर सकेपछि अब 15-20 लाख जम्मा गरे पठाए, ब्याङ्कमै राख अन्त नराख, घर बनाउँदाखेरि उत्तिखेरै चाहिन्छ, गाउँमा दिने हो भने भन्ने बित्तिकै दिँदैनन्, ब्याङ्कमै राख, ब्याङ्कमा गएपछि जस्तो गयो नि झिक्न पाइयो भने ब्याङ्कमै थिए।
तपाईँले भन्नुभयो नि यस पहिला चाहिँ घर गाउँमा मान्छे जो आउँछ मान्छेको हाता पठाउने चलन पनि थियो
त्यो बेला राम्रै हुन्थ्यो नि त्यो बेला त्यति साह्रो।
तपाईँले ब्याङ्कमा बाहेक गाउँघरमा अन्यत्र बचत गर्नुहुन्छ कि हुँदैन? यता गाउँघरमै खुलेका सहकारीहरू अथवा पठाउने ब्याङ्क बाहेक, छोराले पठाउने ब्याङ्क बाहेक अरूमा छ कि छैन?
छैन,
जे हुन्छ आउने ब्याङ्कमा नै हुन्छ।
आउने ब्याङ्कमै हुन्छ।
हुन्छ, कुरा गरिदिनु भयो होइन श्रीमान श्रीमती दुवैजनाले धेरै धेरै धन्यवाद।
धन्यवाद,
धेरै आशीर्वाद लागोस्।
लामो समयसम्म विदेशबाट पैसा आइरहे पनि खर्च अझै पुगेको छैन, पैसा बचत हुन सकिरहेको छैन। घरमा रहनुभएका भूदेवी र उहाँका श्रीमान दुर्गा दत्त कण्डेलले उत्पादनमूलक कृषि कार्य पनि गर्न सकिरहनु भएको छैन।
कणेल दम्पतिको यो अनुभव सुनिसकेपछि हामीले विजय लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत नारायण सापकोटासँग खासमा विदेशबाट भित्रने रेमिट्यान्सलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर सोधेका थियौँ।
धेरै अनुसन्धानहरू त भइरहेको छैन, तर सामान्य अनुसन्धानहरूबाट चाहिँ यो हाउसहोल्ड कन्जम्सनमा नै अहिलेको रेमिटेन्सको धेरै भाग चाहिँ गइरहेको छ र भन्ने चाहिँ आइरहेको छ, र प्रोडक्टिभ सेक्टरमा चाहिँ लगानी गरिएको छैन।
तपाईँ कार्यरत क्षेत्र भनेको चितवन नवलपरासी, यहाँ रहेर काम गर्दै गर्दाखेरि चाहिँ यस क्षेत्रमा चाहिँ के देख्नुहुन्छ अवस्था?
देशभरिकै अवस्था हेर्ने हो भने पनि झन्डै 56% घरधुरीले चाहिँ विभिन्न स्थानबाट रेमिटेन्सबाट पैसा आएको, बाहिरबाट पैसा आएको देखिन्छ। अहिले जिडिपीकै हिसाबले हेर्ने हो भने झन्डै 25% जतिकै कन्ट्रिब्युसन छ रेमिटेन्सको भन्ने छ, र नवलप्रासी चितवनको यो सेरोफेरोमा पनि अत्याधिक मात्रामा रेमिटेन्स आउने जिल्लामध्ये नै पर्छ।
विदेशबाट आएको पैसालाई जुन सर्वसाधारण घरमा बस्ने परिवारका सदस्यले त्यो पैसा रकम पाउनुहुन्छ, त्यसलाई चाहिँ कसरी प्रयोग गर्ने अथवा त्यो पैसालाई कहाँ अब यहाँ के गर्ने, त्यसलाई चाहिँ कि ब्याङ्कमै रहन दिने, चाहिएको पैसा चाहिँ खर्च गर्ने भन्ने हुनुहुँदो रहेछ।
स्वाभाविक रूपमा अब एउटा परिवारको केही सदस्य बाहिर छ, गर्ने उमेरको बाहिर छ भने परिवारलाई केही पैसा दैनिक आफ्नो कार्य सञ्चालन गर्नको निमित्त पनि पैसा प्रयोग गर्नुपर्ने हुन्छ। त्यसले एउटा जङ्क पैसाको एउटा भाग चाहिँ स्वाभाविकै रूपमा म लिन्छु, त्यसलाई प्रयोगको लागि दैनिक सामग्रीहरू खरिद गर्ने या हाउसहोल्ड कन्जम्सनको लागि प्रयोग हुने हुन्छ। तर सँगै हरेक परिवारले सोच्नुपर्ने के हुन्छ भने अहिलेको दिनमा आफ्नो छोराछोरी बुहारी या कुनै परिवारको चाहिँ बुवा बाहिर भएर श्रीमती यहाँ हुनुहुन्छ, कोही श्रीमती बाहिर भएर श्रीमानहरू यहाँ हुनुहुन्छ, हरेक त्यो परिवारको एउटा भिन्न भिन्न ठाउँमा बसेर उसले श्रम गरेर यहाँ पैसा पठाइरहेको छ, र आज सक्दाको दिनमा पठाउँछ र ऊ फर्केर आउँदाको दिनमा या नसक्दाको दिनमा त्यो परिवारले कसरी फेरि त्यो जीवन यापन गर्ने भन्ने चाहिँ गहन विषय हुनसक्छ। मैले चाहिँ एउटा झन्डै आफ्नो कमाइको त्यो रेमिटेन्सबाट आओस् या हामी आफै सिर्जना गरौँ, त्यसको कमसेकम पनि 30% चाहिँ बचत गर्नुहोस् र 10% चाहिँ लङ टर्म इन्भेस्टमेन्ट गर्नुहोस् भन्छु। आफूले सल्लाह दिने ठाउँमा इन्भेस्टमेन्ट गर्नको निमित्त विभिन्न ठाउँहरू हुनसक्छ। मैले सानो लगानीकर्ताहरूको निमित्त सबैभन्दा सजिलो चाहिँ इक्विटी फन्डहरूमा जो चाहिँ नेपाल सरकारका नियामक निकायहरूबाट चाहिँ अनुमति लिएर विभिन्न कम्पनीहरूले सञ्चालन गरिरहेको हुन्छ, त्यसमा चाहिँ लगानी गर्न सक्छ। र त्यसको जोखिम चाहिँ सामान्यतया सञ्चालन गर्ने मान्छेहरू एक्सपर्टहरूले सञ्चालन गरेको हुँदाखेरि जोखिम कम हुन्छ।
कसरी गर्न सकिन्छ भन्ने कुरा पनि गरौँ न। घर खर्चका लागि चाहिने पैसा मैले झिकेँ, ब्याङ्कमा पठाएको थियो छोराले अथवा बुहारीले, त्यसबाहेकको पैसा त त्यहीँ छ भन्ने हुन्छ।
कमसेकम ब्याङ्कमै बस्यो, ब्याङ्क त वित्तीय संस्थामा बस्यो भने पनि त्यसको रिटर्न चाहिँ कसरी ल्याउन सकिन्छ भन्ने कुरा सोच्नुहोस्। आजका दिनमा ब्याङ्कहरूले ब्याज दिँदाखेरि चाहिँ तपाईँले कमसेकम एक वर्ष राख्नुहुन्छ भने 10%भन्दा बढी ब्याज दिइरहेको होला, या तपाईँले अहिले बसेको पैसा चाहिँ 2%मा बसिरहेको छ भने 10%मा सार्नुहोस्। 1,00,000 रुपियाँ बस्दाखेरि या 5,00,000 रुपियाँ बस्दाखेरि 2%को चाहिँ 10%मा सार्न सक्नुभयो भने 8,40,000 महिनाको 3,000-4,000 रुपियाँ तपाईँलाई आयो नि। त्यो हिसाबले सोचिदिनु पऱ्यो। एउटा लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ अहिले चाहिँ एउटा सेयर बजारमा लगानी गर्न सक्ने एउटा अवस्था छ र व्यापक रूपमा अहिले सहभागिता फेरि बढ्दै पनि गइरहेको छ। गत सालहरूमा चाहिँ कुनै कम्पनीले सर्वसाधारणको लागि चाहिँ सेयर इस्यु गर्दाखेरि 1,00,000 कम सदस्यहरूको मात्रै निवेदन पर्थ्यो। अहिलेको सानसानो आइपिओ आउँदाखेरि या सर्वसाधारणको लागि सेयर जारी गर्दाखेरि झन्डै 2,50,000 एप्लाई गरेको अवस्था छ र अहिलेको कानुनको हिसाबले पनि फेरि ठुलो लगानीकर्तालाई अलिकति निरुत्साहित गरेको छ या पुग्छ भने सबैजनालाई कम्तीमा पनि 10 शेयर भए पनि बाँड्न पाउने या बाँड्न सक्ने स्थिति बनाएको कारणले गर्दाखेरि मिनिमम 5,000 रुपियाँमा लगानी गर्न सक्ने अवस्था छ। 5,000 रुपियाँ लगानी गरेर कमसेकम त्यसको सुरुवात गर्ने हो भने आज नै ठुलो रिटर्न आउँछ भन्ने चाहिँ होइन, तर भविष्यको लागि एउटा ठुलो बाटो बन्न सक्छ एउटा पक्ष। अर्को पक्ष अलिकति ठुलो फन्डहरूको चाहिँ इक्विटीहरू चाहिँ बेला बेलामा आइराख्छ, त्यसमा लगानी गर्न पनि प्रक्रिया चाहिँ आइपिओ जारी गरेको बेलामा नै एप्लाई गर्ने हो। एप्लाई गरिसकेपछि सडेन पैसाहरू चाहिँ जति पैसा पर्छ त्यो पैसा आफ्नो खाताबाट काटेर चाहिँ उनीहरू लिन्छ। त्यो बराबरको सर्टिफिकेटहरू चाहिँ हामीले पाउँछौँ। सर्टिफिकेटको त अहिले चलन छैन, डिमेटमा जम्मा हुन्छ र रिटर्न पनि सँगसँगै अर्को वर्ष 1-2 वर्षपछि त्यसले रिटर्न पनि दिन्छ र अन्तिममा त्यसको भ्यालु चाहिँ फेरि सेल गरेर हामीले पाउन पनि सक्यौँ।
उत्पादन मुखी कार्यमा लगानीको कुरा गर्दाखेरि अधिकांश अब यो नेपालको सन्दर्भमा हेर्ने हो अथवा नवलप्रासी चितवनको सन्दर्भमा हेर्ने हो भने कृषियोग्य जमिन पनि खेर फालेर अथवा त्यसलाई पनि बाँझै राखेर चाहिँ अधिकांश युवाहरू विदेश हुनुहुन्छ। छोरा छैन, बुहारी छैन, गर्ने मान्छे छैन, हामी श्रीमान श्रीमती बुढाबुढी छौँ, बालबच्चा छन्, हामीले गर्न सक्दैनौँ। त्यही भएर पनि यो चाहिँ बाँझो छ अथवा यसलाई चाहिँ मैले प्रयोगमा ल्याउन सकेको छैन भन्ने खालका आवाजहरू पनि आए। त्यस्तो अवस्थामा त्यो परिवारले चाहिँ के गर्न सक्छ?
त्यो त अवसर हेरेर लगानी नै गर्ने हो, किनभने आफू सकेसम्म यसरी लगानी गर्ने या सेयर मार्केटमा लगानी गर्नुभन्दा पहिलो पक्ष चाहिँ म के भन्छु भने उत्पादनमा लगानी गर्नुहोस्, उत्पादन हुने काममा गर्नुहोस्। तर श्रम शक्ति छैन, आफू चाहिँ काम गर्न सक्ने अवस्था छैन, तर आफूसँग पुँजी छ भने त्यसको एउटा राम्रो उपाय चाहिँ सेयर मार्केटमै लगानी गर्ने। त्यसले गर्दाखेरि आफ्नो ठाउँमा बसेर सुरक्षित तरिकाले त्यसको रिटर्न चाहिँ लिन सक्छ। तर लगानी गर्नुभन्दा पहिला सर्टेन कुराहरूमा अध्ययन चाहिँ गर्नै पर्ने हुन्छ।
कस्ता कुरा?
सबैभन्दा पहिला त आफूले लगानी गर्न लागिरहेको कम्पनीको चाहिँ गभर्नेन्स के छ या त्यसको चाहिँ सुशासनको अवस्था के छ भन्ने कुरा चाहिँ प्रमुख कुरा हो, र उसले दिने सेवा कस्तो प्रकृतिको हो र राज्यले त्यो सेवालाई कसरी हेरिरहेको छ भन्ने कुरा अर्को हो, र लगानीबाट रिटर्न गर्छु भन्ने लगानीकर्ताले सोच्नुपर्ने अर्को पक्ष भनेको चाहिँ त्यसले प्रति सेयर कति चाहिँ डिभिडेन्ड दिइरहेको छ, त्यसको रिटर्नको पर्सेन्टेज चाहिँ के छ त भन्ने पक्ष चाहिँ मूलभूत कुराहरू हुनसक्छ। र रिटर्न कति दिइरहेको छ, त्यो कम्पनीले चाहिँ विगतमा कति प्रतिशतका दरले रिटर्न दिइरहेको थियो र मेरो लगानीको चाहिँ अधिकतम रिटर्न आउन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ एउटा लगानीकर्ता भएको हिसाबले चाहिँ पहिला नै लगानी गर्नुभन्दा पहिला सोच्नुपर्छ, ताकि भवकाबमा परेर यो कम्पनी राम्रो छ, यो जम्मैले गरेका छन् भनेर लगानी गर्ने या मार्केटमा यसको भाउ चाहिँ असाध्यै राम्रो छ त्यसकारण म लगानी गर्छु भन्यो भने धेरै लगानीकर्ताहरू फेरि फँसिरहेको अवस्था पनि छ।
अब जस्तो यसभन्दा अगाडिको कुराकानीमा के आयो भने घर परिवारको ऋण छ अलिकति, त्यो ऋण तिर्दाखेरि र चाहिँ अहिले घर बनाउँदै गर्दाखेरि उताबाट पठाएको पैसा चाहिँ सबै सकिएको छ, अब चाहिँ ब्याङ्कमा पनि छैन, के गर्न सक्नुहुन्थ्यो त्यो परिवारले चाहिँ?
हामी धेरै चाहिँ यो घर राम्रो या ठुलो भन्ने कुरा चाहिँ सामाजिक प्रतिष्ठासँग जोड्ने चलन पनि छ। कसको घर कति ठुलो या कति तले घर बनाएको भनेर घर बनाउँदै गर्दाखेरि चाहिँ एउटा वृद्ध मान्छेले तेस्रो तलामा म बस्छु पहिलो र दोस्रो तलामा चाहिँ मैले भाडा दिन्छु भन्दै गर्दाखेरि म तेस्रो तलामा जान सक्ने अवस्था हुन्छु कि हुँदैन भन्ने कुरा चाहिँ सोचिरहेको छैन बनाउने क्रममा जब बनाएर सकेर जब घर सर्छ पहिलो दोस्रो तला चाहिँ सानसानो रकममा भाडामा दिन्छ तेस्रो तलामा जाने आउने गर्छ केही दिनपछि मेरो लागि चाहिँ यो उपयुक्त छैन यो बुढाबुढी भएपछि माथि बस्न नसकिँदछ भन्ने कुरा महसुस गर्छ र अनि पछुताउन सुरुवात गर्छ म त के भन्छु भने घर पक्कै पनि आवश्यक चिज हो गर्नुपर्छ तर अहिले छोराछोरी छैनन् या परिवार सानो छ जति आफूलाई आवश्यक हो त्यत्रो घर बनाउन किन त्यो अनावश्यक पुँजी चाहिँ त्यसमा लगेर डम्प गरेर राख्ने अहिले तपाईँले करोड रुपियाँको घर बनाउनु भयो 2 करोड रुपियाँ घर बनाउनु भयो भने त्यसले दिने रिटर्न भनेको महिनाको मान्नुहोस् बढीमा चाहिँ 15-20 हजार रुपियाँ भाडामा जाला तर 2 करोड रुपियाँ चाहिँ त्यसैको चाहिँ अलिकति अर्कोतिर इन्भेस्ट गर्नुभयो या उत्पादनमूलक चिजमा कहीँनिर लगाउनु भयो केही भएन छोडिदिनुहोस् ब्याङ्कमा मात्रै राखिदिनु भयो भने फिक्स डिपोजिटमै मात्रै राखिदिनु भयो भने 2 करोडको तपाईँले मिनिमम 10% आउँदाखेरि पनि 2 करोडको 20 लाख त आयो भनेको महिनाको झन्डै 1.5 लाख प्लस चाहिँ तपाईँले त पाउनुहुन्छ कहाँको 10 हजार कहाँको 2 लाख यद्यपि अहिलेको छोरी जग्गामा लगानी गर्नेले मालामाल कमाएको छ भन्ने छ यो पनि सडेन डेजको कुरा होला
केही समयको
लागि चाहिँ त्यो असाध्यै राम्रो बिजनेस देखिएको छ दिन 2 गुणा रात 4 गुणाको दरले बढेको पनि छ केही साथीहरूले आर्थिक उन्नति असाध्यै राम्रोसँग पनि गर्नुभएको पनि छ रेमिटेन्स लिएर गर्ने पनि केही परिवारहरू त्यस्तो देखाएको छु या यहीँ बसेर गर्ने पनि त्यो देखिरहेको छु पैसा परिचालन गरिरहेको छ तर यो बिजनेस चाहिँ सस्टेनेबल बिजनेस चाहिँ हो जस्तो मलाई लाग्दैन
अगाडि कुराकानीकै क्रममा पनि आयो जस्तो के छ भने जग्गा चाहिँ छ आफूले घर परिवारले गर्न नसकिसकेपछि त्यो जग्गालाई चाहिँ कसैलाई ठेक्कामा दिने भनेको त्यो आफूलाई एउटा वर्षभरि खानाका लागि गुजाराका लागि चाहिँ अन्न आउने भयो उब्जने भयो त्यो ठेक्का मार्फत आउने भयो ठेक्का दिने अथवा बाँझै छोड्ने पनि समस्या चाहिँ अधिकांश देखियो त्यसलाई चाहिँ के गर्न सकिन्थ्यो के गर्न सकिन्छ जोसँग जग्गा छ
म अलिकति पछाडि फर्किन चाहन्छु लक्ष्मीजी जति बेला हामी यहाँ 40-42 सालमा 1-2 बिघामा मकै लगाउँथ्यौँ एउटा घर परिवारले मानस 2 बिघामा मकै लगाउँदाखेरि त्यसको 2 बिघाको झन्डै 20-22 क्विन्टल मकै बनाउँथ्यौँ हामीहरू त्यो यहीँको सबैले त्यति नै मकै अहिले 10 कठामा मकै लगाउँदाखेरि चाहिँ उत्पादन गर्छौँ हामीहरूले नै फेरि भनेको प्रविधि चाहिँ आएको छ या प्रविधिसँगै अहिले सिँचाइको सुविधाले गर्दाखेरि पनि प्रडक्सन बढेको छ र कृषि कर्मको निमित्त हामीलाई विभिन्न चाहिने आवश्यक मल बिउ खादहरू चाहिँ त्यसको पहुँच पनि हामीलाई सहज पनि भएको छ र सँगै उत्पादनलाई बिक्री गर्न पनि बहुतै सजिलो छ अहिले तपाईँ हेर्नुहोस् गैँडाकोटकै मात्र उदाहरण हेर्ने हो भने पनि तपाईँ 12 महिना गैँडाकोटमा हरियो मकै खान पाउनुहुन्छ त्यसको यद्यपि मूल्य असार साउनमा चाहिँ 4-5 रुपियाँ घोगा भन्लान् अहिले चाहिँ 10 रुपियाँ घोगा भन्लान् तर मकै चाहिँ 12 महिना नै पाउँछौँ यही कुरा 10 वर्ष अगाडि सम्भव थिएन अहिले सम्भव भएको छ त्यसकारण सानो मात्रामा गर्दाखेरि पनि हामीले पहिला जुन रिटर्न लिइरहेको थियौँ त्योभन्दा राम्रो रिटर्न चाहिँ अहिले प्रतिफल चाहिँ राम्रो पाउन सकिरहेको अवस्था हो र परिवारमा कोही छँदै छैन श्रम गर्ने मान्छे नै छैन भने त सम्भव छैन तर सानो भए पनि एउटा कमिटमेन्ट पनि हो जस्तो लाग्छ म कमसेकम किनेर खाँदिनँ सबै चिज किनेर खाँदिनँ भन्न पर्दैन सडेन कुराहरू चाहिँ मैले किनेर खाँदिनँ भन्न चाहिँ सकिन्छ सानो 200 स्क्वायर फिटमा चाहिँ तरकारी लगाउने हो भने परिवारलाई पुगेर त्यही तरकारी बेचेर पनि अरू मरमसला पनि पुग्छ जस्तो लाग्छ मलाई चाहिँ
नेपालमा चाहिँ रेमिटान्स यो विदेशबाट पैसा पठाउनेहरूले चाहिँ विभिन्न उपायहरू अवलम्बन गर्ने गरेको देखिन्छ कुनै समय हुन्डीको एकदमै निकै नै व्यापकता अहिले पनि अधिकांश हुन्डी मार्फत चाहिँ कारोबार गर्नेहरू छन् अनि आइएमई गर्नेदेखि लिएर व्यक्ति आफ्ना छरछिमेकीलाई प्रयोग गर्नेदेखि लिएर र चाहिँ ब्याङ्कको प्रयोग ब्याङ्कबाट नै ब्याङ्कमा नै पैसा पठाउने र ब्याङ्कबाट नै लिने प्रचलन पनि छ सुरक्षित र चाहिँ सरल रूपमा कसरी चाहिँ नेपालमा पैसा पठाउनु ठिक हुन्छ कुन माध्यम प्रयोग गर्दा ठिक हुन्छ हामी अन्तिममा पनि छौँ
हामी अहिलेको हिसाबले मनी ट्रान्सफरको जुन सहजता छ देशमा मान्यताप्राप्त मनी ट्रान्सफर कम्पनीहरू छन् र उनका एजेन्टहरू चाहिँ देशभरि छरिएका छन् त्यसकारण कुना काप्चामा हरेक दूरदराजमा हामीले हेर्ने हो भने मनी ट्रान्सफरका एजेन्सीहरू छन् जो मान्यता प्राप्त छन् नेपाल सरकार को सम्बन्धित निकायबाट मान्यता प्राप्त एजेन्सी मार्फत हामी ट्रान्सफर गरिरहेका छौँ। एउटा विकल्प त्यही नै हो,
ब्याङ्क
सजिलो पनि त्यो छ, र ब्याङ्क तथा वित्तीय संस्थाहरू उपलब्ध भएको ठाउँमा या सम्बन्धित ब्याङ्कमा नै डाइरेक्ट ट्रान्सफर गर्ने जुन केही देशहरूबाट अहिले सुरुवात भएको छ, केही ब्याङ्कहरूले सुरुवात गरेका छन्, यो झनै सजिलो हो। र अर्को हुन्डीको कुरा गर्नुभयो, यो कानुन त अवैधानिक काम पनि हो र सुरक्षाको हिसाबले पनि यो सुरक्षित, कुनै पनि हिसाबले सुरक्षित काम पनि छैन। र म सबै कसैले हुन्डी गरेको छ यदि नजानेर गरेको छ भने पनि आजका दिनदेखि त्यो नगरिदिने हुनको निमित्त या देशको हिसाबले हेर्ने हो भने एउटा गैर जिम्मेवार नागरिकको रूपमा चाहिँ प्रस्तुत नभइदिनको निमित्त अनुरोध पनि गर्न चाहन्छु। र कहिले पनि हामी हुन्डी कारोबारलाई निरुत्साहित या त्यो आपराधिक कार्य हो भनेर भन्छु।
श्रोता, आर्थिक हर हिसाब व्यवस्थित भयो भने हाम्रो जीवन पनि अझै व्यवस्थित हुन्छ। कुनै पनि रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरियो भने त्यसले मुनाफा पनि दिन्छ।
विदेशबाट आएको पैसालाई ख्यालख्यालमा आएको जस्तो ठानेर बेकारमा खर्च गर्नुभयो भने त्यो पैसा हिनामिना पनि हुनसक्छ, तर त्यसलाई कुनै उत्पादनशील कार्यमा लगाउनु भयो भने लामो समयसम्म तपाईँको जीवनलाई सुखद बनाउने ढुकुटी त्यही बन्न सक्छ। अनि आफ्नो पैसा लगानी गर्ने बेलामा त्यसले कतिसम्म प्रतिफल दिन सक्छ भन्ने बुझेर लगानी गर्नुभयो भने त पक्कै पनि तपाईँले दीर्घकालसम्म सुख पाउनुहुनेछ।
हुन्छ त श्रोता, अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ। आफ्ना अनुभव अनि कार्यक्रमबारे केही भन्नु छ भने हामीलाई 0785014 भर्खरै पनि फोन गर्न सक्नुहुनेछ है।
कार्यक्रममा साथ दिनुभएकोमा तपाईँ सम्पूर्णलाई धन्यवाद छ। प्रविधि संयोजनका मित्र नवीन सुवेदीलाई पनि हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलासम्मका लागि म ध्रुव
र म लक्ष्मीलाई पनि बिदा दिनुहोस्।
नमस्कार।